ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।
बिस्मिल्लाहिर्रहमानिर्रहीम, अल्हम्दुलिल्लाहि रब्बिल आलमीन, वस्सलातु वस्सलामु अला सय्यिदिल अंबियाए वल मुरसलीन, सय्यिदिना व नबीना व हबीबिना व शफीना मुहम्मदिन व आलिही व असहाबिही अजमईन। أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم والذين هم لأماناتهم وعهدهم راعون। اللہ تبارک و تعالیٰ نے ہم لوگوں کو اپنے دین کے علم کے ساتھ نسبت عطا فرمائی, یہ بہت بڑی سعادت ہے جو اللہ نے ہمیں عطا فرمائی ہے۔ باری تعالیٰ جس کے ساتھ بھلائی کا ارادہ کرنا چاہتے ہیں اس کو اس نعمت سے نوازتے ہیں۔ من یرید اللہ بہ خیرا یفقہ فی الدین, یہ حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم کا ارشاد ہے کہ اللہ جس کے ساتھ خیر کثیر اور خیر عظیم, خیرن کے دونوں مطلب لیے گئے ہیں, کا ارادہ فرماتے ہیں اس کو اللہ دین کی سمجھ یعنی دین کا علم عطا فرماتے ہیں۔ اور وَمَنْ يُوتَ الْحِكْمَةَ فَقَدْ أُوتِيَ خَيْرًا كَثِيرًا, قرآن میں بھی باری تعالیٰ کا ارشاد ہے کہ جس کو حکمت سے یعنی علم دین سے نوازا گیا اس کو اللہ تعالیٰ کی طرف سے بہت بڑی خیر عطا کی گئی۔ در مختار کے مقدمے میں امام مہنی رحمۃ اللہ علیہ, جو امام ابو حنیفہ رحمۃ اللہ علیہ کے دوسرے نمبر کے شاگرد ہیں امام ابو یوسف کے بعد, ان کے انتقال کے بعد کسی نے ان کو خواب میں دیکھا, پوچھا اللہ تبارک و تعالیٰ نے آپ کے ساتھ کیا معاملہ کیا؟ تو انہوں نے جواب میں کہا کہ مجھے اللہ تعالیٰ نے اپنے سامنے کھڑا کیا اور فرمایا کہ محمد, اگر تم کو عذاب دینا مقصود ہوتا تو اپنے دین کا علم تمہارے سینے میں نہ رکھتے۔ تو یہ اللہ تبارک و تعالیٰ کی ایک بہت بڑی امانت ہے جو اللہ تعالیٰ نے ہم کو عطا فرمائی ہے, اور جن کو اللہ تعالیٰ کی طرف سے یہ چیز دی جاتی ہے وہ گویا ان کے ساتھ اللہ تبارک تعالیٰ کا خصوصی رحم و کرم کا اور فضل کا معاملہ ہوا کرتا ہے۔ اب اس علم کی نسبت سے, چونکہ ایک بہت بڑی نعمت ہے, ہر نعمت کے کچھ تقاضے ہوا کرتے ہیں, اس علم کی نسبت سے ہم پر بھی کچھ ذمہ داریاں عائد ہوتی ہے۔ لَتُسْأَلُنَّ يَوْمَئِذٍ عَنِ النَّعِيمِ, قیامت کے روز اللہ تعالیٰ کے یہاں نعمتوں کے متعلق سوال ہوگا کہ ان نعمتوں کا تم نے کیا حق ادا کیا, جیسی نعمت ویسا اس کا حق۔ مال اگر اللہ تعالیٰ کی طرف سے کسی کو دیا جاتا ہے تو اس سے یہ مطالبہ ہوتا ہے کہ اس مال کو ایسی جگہوں میں جہاں اللہ تبارک و تعالیٰ نے حکم دیا ہے وہاں اس کو خرچ کیا جائے۔ اسی طرح علم اللہ تعالیٰ کی طرف سے جب کسی کو دیا جاتا ہے تو اللہ تبارک و تعالیٰ کی طرف سے مطالبہ ہے کہ بھئی اس علم کو ہمارے دوسرے بندوں تک پہنچاؤ۔ ویسے علم کے تو دو تقاضے ہیں, پہلا تقاضا تو یہ ہے کہ آدمی خود اس کے اوپر عمل کا اہتمام کرے, جیسا ترمذی شریف میں حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ کی روایت میں ہے, ایک موقع پر نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے فرمایا من یاخذ عنی ہؤلاء الکلمات فیعمل بہن او یعلم من یعمل بہن, کون ہے جو مجھ سے ان باتوں کو سیکھے اور حاصل کرے اور اس پر عمل کرے, یا کسی ایسے آدمی کو سکھلائے اور بتلائے جو اس پر عمل کرنے والا ہو۔ اس میں آپ صلی اللہ علیہ وسلم نے پہلے تو عمل کا تذکرہ فرمایا اور پھر دوسروں کو جو عمل کرنے والے ہیں ان کو سکھلانے کا تذکرہ فرمایا. گویا یہ دو ہی علم کے حق ہیں. پہلا حق اپنی ذات کے اعتبار سے یہ ہے کہ ہم اس پر عمل کا اہتمام کریں, دوسرا حق یہ ہے کہ اللہ کے دوسرے بندوں تک اس کو پہنچائیں. قبیلہ عبدالقیس کا وفد جب نبی کریم صلی اللہ علیہ وسلم کی خدمت میں حاضر ہوا, بخاری شریف کے اندر کئی مقامات پر امام بخاری رحمۃ اللہ علیہ نے اس وفد کی روایت کو ذکر کیا ہے, انہوں نے اس موقع پر نبی کریم صلی اللہ علیہ وسلم سے درخواست کی تھی کہ اللہ کے رسول ہمیں کچھ دو ٹوک باتیں ایسی بتلا دیجئے کہ جس پر عمل کر کے ہم جنت میں داخل ہوں, اور نخبر بہ من ورانا, اور ہم اپنے پیچھے جن لوگوں کو چھوڑ کر کے آئے ہیں ان کو ان باتوں سے آگاہ کریں. یا خود پہلے اس کا اہتمام, پھر دوسروں کو بتلانا. اور نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے فتح مکہ کے موقع پر جو خطبہ دیا تھا, اس خطبے میں فرمایا تھا فَلْيُبَلِّغِ الشَّاهِدُ الْغَائِبَ, کہ تم میں سے جو لوگ یہاں موجود ہیں ان لوگوں کو جو نہیں ہیں میری ان باتوں کو پہنچائیں. تو گویا علم کا جو ایک حق بنتا ہے وہ ایک یہ ہے کہ ہم اللہ کے دوسرے بندوں کو یہ چیز پہنچائیں, یعنی ہمیں کسی کی طرف سے اس کے لیے باقاعدہ اس کام کے لیے مقرر کیا جائے یا نہ کیا جائے. اللہ نے جب علم دیا تو اب یہ ذمہ داری خود بخود ہم پر عائد ہو گئی, کسی کے ساتھ ہمارا عقد اجارہ اور معاملہ ہو یا نہ ہو. حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ کی روایت بخاری شریف کی کتاب العلم میں ہے. لوگ کہتے ہیں کہ ابو ہریرہ بہت کثرت سے روایتیں بیان کرتے ہیں, اگر قرآن پاک کی آیتیں نہ ہوتی ان الذین یکتمون ما انزلنا من البینات والہدا من بعد ما بیناہ للناس اولئک یلعنہم اللہ ویلعنہم اللاعنون الا الذین تابوا واصلحوا وبینوا فاتوبوا علیہم وانا التواب الرحیم. تو گویا آگے آ جائیے, ان آیتوں کا تقاضا یہ ہے کہ ہم نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کی باتیں لوگوں تک پہنچائیں. حالانکہ یہ اس آیت میں تو بظاہر ایسا معلوم ہوتا ہے کہ قرآن ہی کے متعلق یہ حکم دیا گیا ہے, لیکن اسی حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ کی اس روایت کی شرح کرتے ہوئے شرح بخاری نے لکھا ہے کہ معلوم ہوا کہ یہی حکم احادیث کا بھی ہے, کیونکہ احادیث وہ کوئی مستقل حیثیت نہیں رکھتی, وہ تو قرآن پاک کی شرح ہے. تو جو حکم قرآن پاک کا ہے وہی حکم ان کا بھی ہے. تو بہرحال یہ ان الذین یکتمون ما انزلنا من البینات والہدا, ہم نے جو واضح اور ہدایت کی باتیں, واضح احکام اور ہدایت کی باتیں اتاری, ان کو جو لوگ چھپاتے ہیں یعنی بیان نہیں کرتے لوگوں کے سامنے, من بعد ما بیناہ للناس فی الکتاب, اس کے بعد کہ ہم نے اس کو قرآن پاک کے اندر واضح طریقے سے بتلا دیا ہے, اولئک یلعنہم اللہ ویلعنہم اللاعنون, وہی لوگ ہیں جن پر اللہ تعالیٰ اور لعنت کرنے والے لعنت کرتے ہیں. تو حضرت عثمان رضی اللہ تعالیٰ عنہ کی روایت بھی بخاری شریف میں ہے, ایک موقع پر اپنے دور خلافت میں انہوں نے جو ہے پانی منگوایا وضو کا, اور وضو فرمایا, اور وضو فرما کر کے انہوں نے کہا کہ نبی کریم صلی اللہ علیہ وسلم نے اسی طرح وضو فرمایا, اور یہ فرمایا جو اس طرح وضو کر کے دو رکعتیں ایسی پڑھے جس میں اپنے جی سے باتیں نہ کرے, لا یحدث فیہما نفسہ, تو اس کے سارے گناہ معاف ہو جاتے ہیں. تو پھر یہی کہا کہ اگر قرآن پاک کی آیتیں نہ ہوتی تو میں اس حدیث کو بیان نہ کرتا. تو بہرحال میں ایک خاص چیز جو بتلانا چاہتا ہوں یہ ہے کہ ہم کسی مدرسے میں ملازم اور مدرس بن کر کے عقد اجارہ کر کے رہیں یا نہ رہیں, اللہ نے علم کی یہ امانت جو ہمیں عطا فرمائی ہے اس امانت کا اپنا تقاضا یہ ہے کہ ہم یہ باتیں جو ہے اللہ کے بندوں تک پہنچانے کا اہتمام کریں. گویا یہ اللہ کی طرف سے یہ فریضہ عائد ہوا, ایک اس امانت کا حق, اور مزید بڑا جبکہ ہم نے کسی ادارے میں اپنے آپ کو پیش کیا اور ان کے ساتھ عقد کر لیا, अक़्दे इजारा कर लिया, तो उस अक़्दे इजारा के नतीजे में भी दूसरी हैसियत से हम पर ये जिम्मेदारी आयद होती है कि वहाँ भी हम जो पढ़ा रहे हैं यही उलूम पढ़ाते हैं, वहाँ एक मखसूस तबके के सामने, तलबा के सामने इसको हम पेश करते हैं। ये जिम्मेदारी हम पर दो हैसियत से आई। कुरान पाक में अल्लाह तबरक तआला ने जहाँ फलाहयाब अहले ईमान का तज़किरा किया है, उसमें वल्लदीन हुम लिअमानातिहिम वाअहदिहिम राऊन, वो लोग जो अपनी अमानतों और अपने किए गए मुआहदों का लिहाज करते हैं। तो अमानत ये अल्लाह की तरफ से हमें मिली हुई है और अहद ये हमने किया है, यहाँ इन दोनों नस्बतों के पेश नज़र ये काम हमारा फरीजा है। वैसे हमें इसको नौकरी समझ के नहीं करना है। आजकल हमारे दौरे हाजिर में हमारे अहले इल्म की सोच और नज़रिए के अंदर बुनियादी फ़र्क आ गया, उसका नतीजा यह है कि हमारे अमाल के अंदर भी उसका असर पड़ता है। हमारे असलाफ थे वो भी इन्हीं खिदमात को अंजाम देते थे और वो भी तनख्वाह लेते थे, बल्कि उनकी तनख्वाह की मकदार हम सुने तो ताज्जुब होगा कि मामूली मकदार, लेकिन वो इस अंदाज से अपने फ़र्ज मनसबी को और अपनी जिम्मेदारी को अदा करते थे कि हम और आप सोच भी नहीं सकते। एक एक मिनट का हिसाब होता था। अदर शेख माना ज़करिया साहब नवर अल्लाह मरकदहू ने आप बीती के अंदर लिखा है कि हजरत मौलाना मजहर साहब नानोतवी मज़ाहिर उलूम के जो ये थे बानी का सबक के लिए वह आते थे, उनके पास पड़ी रहती थी यानी एक कापी पड़ी रहती थी। सबक के दौरान कोई आदमी अगर आ गया यानी मदरसे के वक्त में उनके पास आया, तो अगर कोई मसला पूछने के लिए आया है तो चूँकि मसला पूछना तो एक मदरसे की तरफ से उन पर जो है ये जिम्मेदारी दी गई थी इसलिए तो नहीं, लेकिन कोई आदमी ज़ाती मुलाकात के लिए आया तो फौरन वो नोट कर लेते थे इतने बजे आया, और जब वापस गया वो नोट कर लिया पाँच मिनट तो वह पाँच मिनट, इस तरह पूरे महीने के पाँच चार आठ दस मिनट मिला मिला करके अगर आधे दिन के करीब होता तो वो मदरसे में आधे दिन की रुख्सत लिखवा लेते थे, और आधे से ज़्यादा होता वहाँ आधे दिन की भी रुख्सत मिलती थी, और आधे दिन से ज़्यादा होता तो पूरे दिन की रुख्सत लिखवा लिया करते थे। और हजरत मौलाना खलील अहमद साहब सहारनपुरी रहमतुल्लाह अलैह के मुतालिक लिखा है, एक मरतबा एक आदमी ने जो है कालीन पेश की, खुद हजरत मौलाना को जो है हदिया के तौर पर पेश करना चाहता था कि आप इस पर बैठ करके हदीस का दर्स दें। हजरत मौलाना ने कहा कि भाई ये तो मैं तो मदरसे में हदीस का दर्स देता हूँ, तो आप इस ये कालीन मदरसे वालों को दे दें, मैं जहाँ बैठ के हदीस का दर्स देता हूँ वहाँ वो बिछाएंगे, तो मैं ही क्या मेरे बाद और भी दो लोग भी हदीस का दर्स देंगे, उस पर बैठ करके ये जो है दर्स दिया करेंगे तो आपको सवाब मिलेगा। चुनाते उसने मदरसे में दी। अब सबक के बाद कोई आदमी अगर आ जाता हजरत के पास मुलाकात के लिए, तो हजरत शेख रहमत ने लिखा है कि सबक ख़त्म होने के बाद हजरत अपनी उस चौकी पर से जिस पर बैठ करके सबक पढ़ा रहे होते थे नीचे उतर जाते थे, नीचे बैठ करके बात करते थे। किसी ने कहा भाई हजरत नीचे आप वो आने वाला यूँ कहता है, हजरत आप नीचे ना उतरे, अब मैं यहीं। देखा नहीं नहीं ये जो कालीन है मदरसे ने सबक पढ़ाने के लिए दी है, अपने अजीज़ों और दोस्तों के साथ बात करने के लिए नहीं दी है। गोया हमारे अकाबिर के मिजाज में जो था अमानत का जो तसव्वुर था और उसकी अदायगी का जो अहतमाम था, उसका नतीजा था कि अल्लाह तबारक तआला ने उनके कामों में बरकत रखी थी, और वो ये काम जो है मुलाजमत समझ कर, सर्विस और नौकरी समझ कर नहीं, बल्कि अल्लाह की तरफ से आयद की हुई एक जिम्मेदारी और फरीजा समझ करके करते थे। हमें भी अपना नज़रिया यही, मैं आजकल कहा करता हमारे बचपन का ज़माना, हमारे बचपन में किसी अदना से अदना आलिम को चाहे उसकी इल्मी इस्तेदाद बहुत कम दर्जे की हो उसको पूछा जाता था आप क्या करते हो, तो जवाब में यूँ कहता था मैं फलां जगह खिदमत अंजाम देता हूँ। ये आज किसी को पूछते हैं क्या करते हो, फलां जगह नौकरी करता हूँ, बदल गया लफ्ज बदल गया। हाँ खिदमत, दीन की खिदमत अंजाम देता हूँ, इल्म की खिदमत, गोया जहन में यही तसव्वुर था اس کا نتیجہ یہ تھا کہ اسی کے مطابق معاملہ ہوتا تھا. دیکھو ہمارے اکابر اور اسلاف نے بھی جو ہے تنخواہ لے کر پڑھایا ہے. میں کہا کرتا ہوں حضرت ماں الیاس صاحب رحمۃ اللہ علیہ جس زمانے میں مظاہر العلوم کے اندر پڑھاتے تھے وہ بھی تنخواہ لیتے تھے. ان کے شیخ ہمارے شیخ الشیخ حضرت مولانا خلیل احمد صاحب سہارنپوری رحمۃ اللہ علیہ وہ تنخواہ لے کر پڑھاتے تھے. لیکن ان بزرگوں کے متعلق کبھی کسی نے یہ جملہ نہیں کہا کہ یہ لوگ جو ہے پیسے لے کر کے پڑھاتے ہیں. آج ہم تنخواہ لے کر پڑھاتے ہیں تو لوگ باتیں کرتے ہیں یہ پیسے لے کر کے پڑھاتے ہیں. کیوں؟ وہ اصل میں ہماری نیتوں کا عکس پڑا وہاں. وہ جو لیتے تھے حضرت حکیم الامت نور اللہ مرقدہ نے لکھا ہے کہ ہمارے احناف کے ہاں تو جو اصل مذہب ہے فقہ حنفی کے اندر جو ہے ائمہ احناف کا وہ تو یہ ہے کہ علم دین جو ہے وہ مفت میں پڑھانا ہے, اس کا کوئی معاوضہ نہیں لینا ہے. لیکن اس زمانے میں بیت المال تھا اور بیت المال کے جو شعبے تھے مختلف اس میں یہ بھی تھا کہ دین کے ان خدام کے وظیفے اس کے اندر سے دیے جاتے تھے. بعد کے آنے والے بادشاہوں اور حکاموں نے بیت المال کو اپنے ذاتی مال کے طور پر استعمال کرنا شروع کیا اور یہ جو تھے جن لوگوں کو اصل دینا چاہیے تھا وہ سلسلہ بند ہو گیا. تو پھر متاخرین علماء احناف نے ضرورت کے پیش نظر جو ہے اجازت دی اس کے اندر معاوضہ لینے کی, اجرت لینے کی. تو حضرت فرماتے ہیں کہ بھائی دیکھو یہ ہم جو ہے دونوں کو جمع کریں. حضرت فرماتے ہیں دونوں کو اس طرح جمع کریں کہ جب تنخواہ جو ہوتی ہے تو لینے والا یہ نہ سمجھے کہ میں یہ معاوضہ لیتا ہوں, بلکہ وہ یوں سمجھے دل میں یہی نیت ہو کہ میں تو یہ خدمت لوجہ اللہ کرتا ہوں, لیکن چونکہ میرے پاس اپنی ضرورتوں کو پورا کرنے کے لیے کوئی مالی یہ نہیں ہے, سرمایہ نہیں ہے, تو یہ لوگ جو ہیں جو مجھے تنخواہ کے نام سے یہ ادارہ یا جہاں جس گاؤں میں پڑھاتے ہیں وہاں ان کی طرف سے جو دیا جاتا ہے وہ میری خدمت کرتے ہیں, میں علم کی خدمت کرتا ہوں, اس انداز سے لیا جائے. اور اس میں کبھی یہ خیال نہیں ہوتا تھا کہ اس میں بڑھایا جائے, بلکہ ہمارے اکابر کا واقعہ تو حضرت شیخ رحمۃ اللہ علیہ کی تنخواہ جو تھی تقریباً 50 کے قریب تھی, 50 روپیے. اب نچلے مدرسوں کی تنخواہ بڑھتے بڑھتے وہاں تک پہنچی, اب ان کی ترقی رکی ہوئی. حضرت کو ہمیشہ کہتے تھے کہ آپ کی تنخواہ نہ کہ مجھے ضرورت نہیں زیادہ. تو یہاں تک کہ جب نچلے والوں کی تنخواہ وہاں تک پہنچی تو حضرت سے کہا گیا کہ آپ کی آگے نہیں بڑھ رہی اس لیے ان کا مسئلہ رکا ہوا ہے, تو آپ نے منظوری دی, پھر وہ قبول وصول کرتے تھے اور جمع کرا دیتے تھے. تو بہرحال یہ آج ہم نے کیا سمجھا, اس تنخواہ کو مقصود بنا لیا. اس کا نتیجہ کیا ہوا, ہماری ضرورتیں پوری نہیں ہوتی. میں ہمارے یہاں کہا کرتا ہوں ہمارے ہندوستان کے اندر ہمارے علاقے میں جہاں ہم رہتے ہیں ضلع بھروچ وغیرہ کے اندر, تو وہاں خاص کر کے ہمارا علاقہ ہے وہاں ہمارے یعنی مسلمانوں ہی کا ایک بڑا طبقہ وہ ہے جو دنیاوی علوم پڑھا اور وہ ان کو حکومت کی جو ہے پرائمری اسکولوں کے اندر جو ہے ٹیچر کی ملازمت ملی, مدرس ماسٹر پڑھاتے. تو پرائمری اسکولوں کی وہاں کی تنخواہیں جو ہیں یوں سمجھو کہ 40,000, 50,000, 35 سے تو شروع ہوتی ہیں. اب وہ ٹیچر وہ ہوتے ہیں جو بچپن کے زمانے میں وہ جو مولوی, ہم عمر لڑکے تو کوئی مدرسے میں گیا وہ مولوی بنا اور یہ ادھر گیا تو ٹیچر بنا, اب اس کی بڑی تنخواہ, ان کے ساتھ دوستی. حال یہ ہے کہ جب مہینہ ختم ہونے کا قریب آتا تھا تو وہ 50,000 والا یہ مولوی کے پاس جس کی تنخواہ 3,000-4,000 ہے قرض مانگتا ہے. بھائی کیا ہوا, تمہارے کا ختم ہو جاتا ہے. تو ہم یوں سمجھتے ہیں کہ ہمارا علاج ہمارا مسئلے کا حل, میں ہمیشہ کہا کرتا ہوں اہل ہمارے مسئلے کا حل یہ نہیں ہے. تنخواہ کا اضافہ ہمارے مسئلے کا حل نہیں ہے. ہمارے مسئلے کا حل یہ ہے کہ ہم اپنا کام خوب کریں, یعنی جو ہماری ذمہ داری ہے وہ تو پورے طور پر ادا کریں ہی, اس کے علاوہ بھی مزید کام کریں. ہمارے حضرت مفتی صاحب رحمۃ اللہ علیہ نے جس زمانے میں مجھے ڈابیل میں بھیجا تو مجھے تاکید فرمائی تھی کہ مدرسے کا کوئی بھی کام ہو کہا جائے کبھی انکار مت کرنا, اور کبھی اس کے معاوضے کے اندر یہ تاکید کی تھی کبھی تنخواہ کی زیادتی کی درخواست مت دینا. چنانچہ ہمارے یہاں اساتذہ جب تنخواہ کی زیادتی کی درگاہ میں دستخط نہیں کرتا تھا. ہمارے مفتی اسماعیل صاحب تھے, حضرت شیخ کے مجاز ہیں, ہم دونوں درخواست نہیں کرتے تھے. تو وہ بعض اساتذہ ہوتے ہیں آپس میں, جو جانتے ہیں آپ لوگوں کا حال کیا ہوتا ہے ہمارا مولوی ہوگا, تو وہ کہتے ہیں کہ تم دستخط, تم اضافہ ہو تو قبول مت کرنا. میں نے کہا ہم نے کہاں کہا کہ ہمارا اضافہ کیا, لیکن اگر وہ اضافہ کرتے ہیں دیتے ہیں تو ہمیں کوئی نہیں, لیکن ہم درخواست نہیں دیں گے. ہمارے شیخ کا ہم کو یہی حکم ہے اور یہی گویا نصیحت ہے, کبھی درخواست نہیں دی. اور حقیقت تو یہ ہے کہ ضرورتوں کا پورا ہونا ہمارے فرض منصبی کی ادائیگی پر ہے. ہمارے گجراتی میں بولتے ہیں کہ بھائی تارا پیسہ میں چاندی نہ تھی, تیرے پیسے میں چاندی نہیں ہے نا, اس میں برکت نہیں ہے. یعنی اس کی کمیت تو بہت معلوم ہوتی ہے لیکن اس سے ضرورت پوری نہیں ہوتی. اور ایک بعض وہ ہیں جن کی کمیت کم ہے لیکن ضرورت اس سے پوری ہو جاتی ہے. تو اصل یہ اندر یہ کائی سے آتی ہے, اس کی قیمت پیدا ہوتی ہے اپنے کام سے. ہم اگر پورا اپنا فرض منصبی پورا ادا کریں گے تو ہماری اس چھوٹی سی مختصر سی تنخواہ میں اللہ وہ برکت دیں گے جس کی وجہ سے ہماری تمام ضرورتیں پوری ہو جائیں گی. اور اگر خدا نہ خواستہ ہم نے اپنے فرض منصبی کی ادائیگی میں کوتاہی کی, بھلے کوئی کہنے والا کچھ نہ ہو, لیکن اس کا نتیجہ یہ ہوگا کہ یہ بڑی تنخواہ جو ہے اس سے بھی ہماری ضرورتیں پوری نہیں ہوگی. حضرت شیخ رحمۃ اللہ نے عابیتی میں لکھا ہے کہ میرا زندگی بھر کا تجربہ میں لوگوں کو دیکھتا ہوں کہ کوئی, کیونکہ جیسے یہ رخصتیں ہوتی ہیں تعطیل, مدرسے کے اندر رخصت لینے کا حق ہوتا ہے, تو دو قسم کی رخصتیں ہوتی ہیں, ایک حق رخصت یعنی کسی ضرورت کی وجہ سے کہیں جانا ہو تو مدرسے کی طرف سے 15-20 روز وہ ہوتے ہیں, اور ایک بیماری کی رخصت, کہیں اچانک بیماری آ جائے تو اس کی وجہ سے الگ سے رخصت ہوتی ہے, وہ بھی 15-20-25 روز کی ہوتی ہے, کل ملا کر کے مہینہ سوا مہینہ کی ہوتی ہے. تو بہت سے مدرسین بیمار نہیں ہیں, اپنی دوسری ضرورت کے لیے جا رہے ہیں, لیکن درخواست ہم یوں لکھتے ہیں کہ میں بیمار ہوں, وہ تاکہ وہ بیماری والی چھٹی میں سے وہ کٹے. حضرت فرماتے ہیں میں نے بہت دیکھا کہ جو اس طرح کرتے ہیں وہ بعد میں بیمار ہو کر رہتے ہیں, بیمار ہو کر کے رہتے ہیں, ایک بات. اور دوسری بات یہ ہے کہ اگر ہم نے اپنے کام میں کمی کی, یہ بھی حضرت ہم نے اپنے کام میں کمی کی, تو اس کا نتیجہ یہ ہوتا ہے کہ بھلے اپنی تنخواہ ہمارے پوری ملی لیکن بیماری آ گئی گھر میں, اس بیماری کی وجہ سے آدھی تنخواہ جتنے پیسے خرچ ہو گئے, بلکہ اس زیادہ خرچ ہوئے, دوسروں سے قرض لینے کی تو بتائی, کوئی کہیں چوری ہو گیا مال, کہیں کیا ہوا, کوئی دوسرا نقصان ہوا. تو معاملہ تو اللہ تعالیٰ کے ساتھ ہے, دنیا دار لوگ اس مسئلے اس حکمت کو نہ سمجھیں, لیکن ہم دیندار تو ان چیزوں کو سمجھتے ہیں, ہمیں اس کا اہتمام کرنا چاہیے. تو میں یہ عرض کرتا تھا کہ جتنا زیادہ ہم اپنی اس ذمہ داری اور فرض منصبی کو اللہ کو پیش نظر رکھ کر کے انجام دیں گے, اللہ تعالیٰ ہمارے ساتھ اسی کے مطابق معاملہ کریں گے. ہمیں محتمیم کو نہیں دیکھنا ہے کہ محتمیم ہمارے ساتھ کیا معاملہ کرتے ہیں, نہیں, آج کل کیا مزاج ہو گیا. آج کل عام طور پر مدرسوں میں بیچارہ کوئی آیا مدرس اور جو ہے اچھی طرح کام کرتا ہے, تو پہلے سے جو کام کرنے والے ہوتے ہیں, ارے یار تو کائے کو یہ سب محنت کرتا ہے, کوئی محتم تجھے ایوارڈ دینے والا نہیں ہے, تجھے کچھ کرنے والا. بھائی محتم کے لیے ہی کرتے ہیں کیا, اللہ کے لیے کوئی کام نہیں کیا جاتا. ہم نے اپنی نیتیں بدل دی, جس کا نتیجہ یہ ہوا کہ ہمارے مدارس سے برکتیں ختم ہو گئی, اور جو آدمی پیدا ہوتے تھے اس کی بنیاد تو یہی خلوص تھا, وہ خلوص ختم ہو گیا تو آدمی جو بنتے تھے وہ بھی نہیں بنتے رہے. اس لیے کوئی ہماری ان محنتوں کا ہمیں معاوضہ چاہیے. ہم تو اللہ سے معاوضہ لینا چاہتے ہیں, اللہ کو راضی کرنا چاہتے ہیں, یہ سمجھ کر کے کرو, آپ دیکھو کیسی اللہ تعالیٰ آپ کو نوازیں گے. میں اپنا قصہ بیان کرتا ہوں, تو وہاں ڈابیل کے اندر میرے پاس ترمذی شریف جو ہے دورے کی کتابوں میں بخاری کے بعد نمبر 2 کی کتاب سمجھی جاتی تھی. میں ناظم تعلیمات, تو میں باقاعدہ صبح بچے, تو میں خود دار الاقامہ میں جاتا تھا, چکر لگاتا تھا صبح بھی, ظہر کے وقت بھی, اور تم نمازوں کا, یہ سب تربیت کی لائن سے. مجھے کوئی محتمی صاحب نے نہیں کہا تھا, مجھے اس کی, بلکہ میرے لیے نظامت تعلیم کی الگ تنخواہ مقرر کی گئی تھی. جس دن سے ناظم بنا اس کے بعد کبھی بھی میں نے وہ تنخواہ नहीं लिखे, मुझे ये तनख्वाह नहीं चाहिए, ये काम तो मैं अल्लाह वास्ते करूँगा। तो बहरहाल नतीजा क्या होता था, एक मरतबा एक मौलवी साहब आए, एक बड़े आलिम आए, और उनको मैं मदरसा दिखाने के लिए दिखला रहा था। वो ये मारी मेरी ये बात जानते थे कि मैं इस तरह, तो मुझे क्या कहने लगे, मौलवी साहब आप तो मदरसे के अंदर जिस पोस्ट पर हैं वो तो शेखुल हदीस के बाद दूसरे नंबर की पोस्ट है, उस पर आप हैं और आप इस तरह यहाँ दारुल इक़ामा के अंदर आते हैं, बच्चों को नमाज के लिए उठाते हैं, ये कोई आपका मकाम है? तो मैंने जवाब में कहा कि मौलवी साहब ये नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के मेहमान और इनकी तरबियत की जिम्मेदारी हमारे ऊपर, अगर हम आकर के इनको उठाते हैं तो उसमें हमारा कौन सा मकाम घट गया, उनसे हमारी कौन सी तोहीन हो गई, आप क्या क्या कैसी बात कर रहे हैं, हमने तो अपने बड़ों से सुना, माना अब्दुल हक मियाँ साहब रहमतुल्लाह अलैह थे वहाँ शिमला के अंदर, वो सुनाते रहते थे मजार उलूम में, हजरत माना अब्दुल लतीफ़ साहब जो बड़े नाज़िम साहब कहलाते थे, हजरत शेख रहमतुल्लाह अलैह के भी उस्ताद थे, उनके मुतालिक जो है वो बतलाते थे कि इधर जमात नमाज शुरू हुई, यानी मदरसे में इकामत कहना शुरू होता था, तो आप जो है इकामत के बाद दो चार मिनट के लिए इमाम को रोक देते थे, इधर इकामत शुरू हुई और दारुल इकामा वहीं था अंदर, तो वो जिस कमरे का दरवाज़ा बाहर से, यानी दरवाज़ा तो ये है लेकिन उसका स्टॉपर लगा हुआ नहीं है, जाके बाहर से स्टॉपर लगा देते थे और नमाज का सलाम फेरने के बाद वहाँ जाते थे, खोलते थे कौन है और उसकी खबर लेते थे। हजरत मौलाना असदुल्ला साहब रहमतुल्लाह अलैह जो हजरत हकीम उल उम्मत रहमतुल्लाह अलैह के बड़े खुलफा में से, मैंने अपनी आँखों से देखा। मैं एक मरतबा मुजाहिर गया जब देवबंद पढ़ता था, मैं तो पढ़ा देवबंद में पढ़ा हूँ बाद दो साल, तो वो हजरत असर की नमाज के बाद मैंने देखा सलाम फेरा मौलाना असदुल्लाह साहब ने, सलाम बाई तरफ का सलाम फेरते एकदम जैसे मशीन हो ना इस तरह घूम गए उधर पीछे की तरफ और इशारा किया। मैं नहीं समझा तुम्हें, मैं वाकिफ नहीं था। एक तालिब इल्म से पूछा हमारे साथी से कि ये क्या है, ये जिन तलबा की रकात गई है ना हजरत ने इशारा किया कि इनका नाम लिख लो तो अब उनका नाम मतबख में पहुंच जाएगा। इतना बड़ा आदमी जैसे कि नाजिम है और हकीम उल उम्मत रहमतुल्लाह अलैह के बड़े खुलफा में, और इनका जो है रूहानी मकाम भी बहुत ऊंचा था, उनकी सवाने पढ़ेंगे तो पता चलेगा। तो हमारे अकाबिर जो इतने अल्लाह के मुकर्रब थे वो इन कामों को कैसे खुलूस के साथ अंजाम देते थे, हमें तो इनकी सवाने हैं पढ़ने की ज़रूरत है, आज हमने उनकी सोहबतें भी नहीं उठाई और सोहबतें न उठाने के साथ साथ सवाने भी नहीं पढ़ी, जिसका नतीजा ये है कि हमारी जिंदगियां खराब हो चुकी है, हमारी सोच बदल चुकी है, हमारा अमल खराब हो चुका है। नहीं, हमें अपने आप को इन्हीं बुजुर्गों की रविश के ऊपर लाना है। अगर हम इस रविश पर अपने आप को लाएंगे तो देखो जो बरकतें, यानी वो खालिस व नताइज तो आने से रहे लेकिन बहरहाल कुछ न कुछ तो अल्लाह तबरक तआला उस पर अता फरमाएंगे। तो मैं ये अर्ज़ करना चाहता हूँ कि भाई अल्लाह को सामने रखते हुए वल्लज़ीन हुम ये अमानत है, और जिस तरह ये हमारा ये हमें काम सौंपा गया वो अमानत है, इस तरह तलबा भी हमारे पास क्या है, अमानत है। हमारे मैंने कहा एक जगह पर कि देखो बाद मुदर्रिस जो हैं देर से आते हैं सबक पढ़ाने के लिए, घंटा 7 बजे शुरू होता है तो 7:05 पर आते हैं। अब उनको कोई कहता है तो वो कहते हैं 5 मिनट देर हुई। मैंने कहा नहीं, 5 मिनट का नुकसान नहीं हुआ, आप 5 मिनट देर हुए, 5 मिनट आपकी, और आपके पास 10 तालिबे इल्म पढ़ते हैं हर एक के 5-5 मिनट, तो 50 मिनट और 55 मिनट का नुकसान हुआ है। कहने को तो 5 मिनट का नुकसान है लेकिन 55 मिनट का नुकसान हुआ है। तो ये हिसाब यूं जोड़ना चाहिए और ये पूछा जाएगा अल्लाह ताला के यहाँ। हजरत उमर रजी अल्लाह ताला अन्हु फरमाते हैं कि दरियाए दजला के ऊपर कोई कुत्ता भूखे मरेगा तो मुझे डर है कि कल को क़यामत में अल्लाह ताला मुझसे सवाल करेंगे तेरी हुकूमत में ये कुत्ता भूखे मर गया था। तो भाई ये जिम्मेदारियां हमारी है, इन जिम्मेदारियों की तरफ हमें जितना भी हम लग करके करेंगे, ये जो आपस में आजकल हमारा मिजाज क्या बन गया है, मातम तो कुछ देते नहीं, कुछ कहते नहीं, हमारा कुछ हमारी हौसला, कोई हौसला बढ़ावे कि ना बढ़ावे, हमें तो अल्लाह से मामला करना है और अल्लाह को सामने रखना है। देखो फिर उसकी वजह से कुछ नहीं तो सबसे बड़ी नेमत तो ये होगी कि अल्लाह तबरक ताला आपके कल्ब को सुकून और तमानीना अता फरमाएंगे। आज वो बेचैनियां जो दुनियादारों के अंदर थी, वो दीनदारों में भी वो बेचैनी आ रही है। क्यों? बेचैनी की वो असबाब जो उनके दरमियान थे वो हमने इख्तियार करना शुरू कर दिया है, इसलिए हमारा भी ये हाल बनता जा रहा है। ज़रूरत है कि हम इन चीज़ों की तरफ तवज्जो करें और अल्लाह ने ये जो अमानत अता फरमाई है उस अमानत के हक को अदा करने की तरफ खुसूसी ध्यान दें, तो फिर देखो अल्लाह ताला इदारे को भी कैसा चमकाते हैं। मैं तो कहता हूँ इदारे के अंदर एक आदमी अगर ऐसा है तो उससे भी बहुत अल्लाह ताला इदारे, अगर सब ऐसे बन जाएं तो क्या कहना, आसमान तक पहुँच जाता है वो इदारा। इसलिए इस तरह की बातें, शैतानी बातें नहीं होनी चाहिए, और इस तरह का ये भी नहीं कोई हमें शाबाशी दे या ना दे, बल्कि अगर हम उनके लिए करते हैं तो फिर ये सारी मेहनत क्या है, बेकार है। आपने हजरत अबू हुरैरा की हदीस पढ़ी होगी, कल को क़यामत में सबसे पहले हिसाब किताब के लिए जिन तीन आदमियों को बुलाया जाएगा उसमें एक कारी होगा, एक सखी होगा और एक शहीद होगा। अल्लाह ताला अपनी नेमतें बतला कर उनसे पूछेंगे कि हमारी नेमतों का क्या हक अदा किया, तो देखो न बड़े कितने बड़े बड़े शहादत से बढ़कर कौन सा अमल हो सकता है। वो कहेगा कि अल्लाह ताला बारी ताला पूछेंगे मैंने तुझे सेहत और बहादुरी दी थी, ताकत दी थी, उसका क्या हक अदा किया, अल्लाह तेरे दुश्मनों का मुकाबला किया यहाँ तक कि मैंने जान दे दी। बारी ताला फरमाएंगे ये मेरे लिए नहीं था, ये इसलिए था कि लोग कहें कि बहुत बड़ा बहादुर है, कह दिया गया परिश्रम को लाओ खींच करके ले जाओ जहन्नम के अंदर। हजरत शेख रहमतुल्लाह अलैह फरमाते हैं कि हजरत मुआविया रदी अल्लाह तआला उन्होंने जब ये हदीस सुनी हजरत अबू हुरैरा की तो इतने रोए कि खारिज कबूल न होता अमल तो भी बहुत बड़ी बात थी, क्या जाए कि यहाँ तो जहन्नम में भेजा जा रहा है, शहादत और जहन्नम में उसका मुआवजा। तो ये हकीकत तो ये है कि ये हमारी पढ़ाई जो है हमें इसकी तरफ खास तवज्जो देने की ज़रूरत है, और जितना ज़्यादा हम इसका अहतमाम करेंगे अल्लाह ताला, हमने तो तजर्बा कर लिया भाई दुनिया के अंदर सब अपने तौर पर, ये हमारे अकाबी की जो नसीहतें हैं उनका जो तरीक़ा है उनको करो इख्तियार करो, फिर देखो अल्लाह ताला की तरफ से कैसा नवाजा जाता है। अल्लाह ताला दुनिया ही के अंदर नवाजेंगे और आखिरत का जो मामला है वो तो अपनी जगह पर है, और उसकी वजह से जो बरकतें हासिल होगी उनका तो कोई हिसाब किताब भी नहीं है। तो बहरहाल ज़रूरत है कि हम अपनी जिम्मेदारियों को वल्लज़ीना हुम लिअमानातिहिम वाअहदिहिम राऊन, अपने इस अमानत को और अपने इस मुआहदे को अहदो पैमान को दोनों का लिहाज करते हुए अपने सारे काम अंजाम देंगे, तो इंशाअल्लाह देखो अल्लाह कैसी बरकत रखते हैं। और फिर ये है कि अपने ज़ाती तौर पर अपने आमाल का भी एक मामला होना चाहिए, हमारे अपने मामूलात, नमाजों का अहतमाम, पहली सफ़ का अहतमाम, तकबीर उला का अहतमाम, और तिलावत का, तस्बीहात का, दुआओं का अहतमाम आप करेंगे तो तलबा को कहने की भी ज़रूरत नहीं, आपको करता हुए देख करके तलबा खुद करेंगे। आजकल तो क्या हो गया, असातिज़ा खुद ही जमात की हाजिरी में कमज़ोरी करते हैं। एक मदरसे में जाना होता रहता था, वहाँ के जिम्मेदार ने शिकायत की एक मौल साहब यहाँ फजर की नमाज में हाजिर नहीं होते। कई मरतबा, एक मरतबा उनको बुला करके समझाया गया कि मौलाना आप जो नहीं आते हैं उसकी वजह से उसका बुरा असर तलबा के ऊपर भी पड़ रहा है। वो क्या कहने लगे कि ये मेरा पर्सनल मामला है, आप उसमें मुझे कुछ कहिए मत, ये हाल हो गया। इसलिए ये शक्लें नहीं होनी चाहिए, हमें अखलाकी एतबार से भी अपना मेयार ऐसा बनाना चाहिए जिसकी वजह से तलबा हमसे सीखें, और तलबा की तरबियत, अखलाकी तरबियत जो है इल्मी इसके साथ साथ मेहनत के साथ अखलाकी तरबियत, ये भी हमारी जिम्मेदारी है, इसलिए इसकी तरफ खास तवज्जो करेंगे तो इंशाअल्लाह देखो अल्लाह ताला कोई आप मौलाना नज़ीर साहब आपके इन कामों को सराहें, उसकी तहसीन करें या न करें, अल्लाह के यहाँ से आपके लिए जो है भलाई उतरेगी इंशाअल्लाह, और उसकी वजह से अल्लाह जो आपको अता फरमाएंगे कोई उसका तसव्वुर भी नहीं कर सकता। इसलिए ये सब बातें जो हैं ऐसी जो शैतानी और नफसानी बातें हैं उनको छोड़ करके खूब लग जाओ काम करो। अल्लाह ताला मुझे भी तौफीक दे, आपको भी तौफीक दे।
ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।